नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबावलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्यमा वृद्धि भएको जनाएको छ। त्यसै गरी खाना पकाउने एलपी ग्यासमा पनि अन्तर्राष्ट्रिय स्तरमा मूल्य वृद्धि भएको, यद्यपि अहिले मुलुकमा भने खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको आयल निगमले जनाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि, बजारमा ग्यासको व्यवस्थापनमा देखिएको जटिलता लगायतका विषयमा आजको अन्तर संवादमा कुराकानी गर्नेछौ। नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चन्द्रीकर भट्ट हामीसँग हुनुहुन्छ। डाक्टर साहब,
हजुर,
स्वागत छ यहाँलाई।
हस्, धन्यवाद, नमस्कार।
अब जसरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ नि, अब यसका सन्दर्भमा चाहिँ दुईवटा कुरा आयो। एउटा चाहिँ अब अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य वृद्धि भएर आयो, त्यसलाई चाहिँ तत्काल ठ्याक्कै समायोजन नगरे पनि केही आयल निगमले आफ्नो कोषबाट व्यवस्थापन गर्ने र केही रकम वृद्धि गर्ने भन्ने खालको सूचना आयो। यसलाई अलिकति स्पष्ट पारिदिनुहोस् न।
हजुर, अब यसमा चाहिँ अहिले बढेर आएको इन्डियन आयल कर्पोरेसनबाट हामीलाई प्रति लिटर पेट्रोलमा 31 रुपियाँ र डिजलमा 54 रुपियाँले बढेर आएको थियो। र यो चाहिँ अब सबै चाहिँ उपभोक्ताहरूलाई चाहिँ लोड गर्दाखेरिमा आर्थिक चाप बढ्न जाने हुँदा र यो ढुवानीमा प्रयोग हुने पेट्रोलियम पदार्थ भएको कारणले विभिन्न वस्तुहरूको मूल्यमा पनि वृद्धि हुन जाने र यातायातमा पनि भाडा वृद्धि हुन जाने हुँदा चाहिँ यो धेरै ठुलो अर्थतन्त्रमा नै प्रभाव पर्ने देखिएकोले यसलाई मध्यनजर गर्दै अहिले हामीले पेट्रोलमा प्रति लिटर 15 रुपियाँ र डिजलमा 10 रुपियाँले मात्रै वृद्धि गरेका छौँ र बाँकी जस्तो पेट्रोलमा 16 रुपियाँ र डिजलमा 44 रुपियाँ जुन घाटा छ त्यो चाहिँ हामीले अहिले हामीसँग भएको मूल्य स्थिरीकरण कोष जसले चाहिँ के काम गर्छ भन्दा यस्तै समयमा जब पेट्रोलियम पदार्थको मूल्य 81 बढेर जान्छ र त्यति बेला चाहिँ उपभोक्तालाई चाहिँ मार नपरोस्, आर्थिक चाप बढी नपरोस् भन्नका लागि स्थिर मूल्य स्थिर गर्नका लागि प्रयोग गरिने कोष भएको कारणले हामीले करिब यो 10-12 वर्षदेखि नै प्रयोगमा ल्याउँदै आएका छौँ। त्यही कोषबाट नै हामीले प्रयोग गर्ने गरी चाहिँ अहिले हामीले मूल्यको समायोजन गरेका छौँ। त्यस्तै गरेर ग्यासमा पनि हाम्रो प्रति सिलिन्डर अहिले 216 रुपियाँ घाटा छ। जस्तो यथार्थमा चाहिँ हामीले 2126 रुपियाँ प्रति सिलिन्डरमा बेच्नुपर्नेमा अहिले हामीले 1910 बिक्री वितरण गरिरहेका छौँ र यो पनि उपभोक्तालाई चाहिँ यो आर्थिक चाप बढी नपरोस् भन्नका लागि अहिले 216 रुपियाँ प्रति सिलिन्डर नेपाल आयल निगमको कोषबाट बिहोर्ने गरी चाहिँ हामीले यो मूल्य समायोजन गरेका हौँ।
अब यो जुन स्तरीकरण कोष छ नि, यो चाहिँ कस्तो खालको कोष हो? यहाँले भन्नुभयो 10-12 वर्षदेखि सञ्चालनमा ल्याएको, यो कोषमा कति रकम छ? अब यो कहिलेसम्म चाहिँ आयल निगमले यो बेहोर्न सक्छ?
हजुर, अहिले हामीले यसरी मूल्य समायोजन गर्दाखेरिमा पनि हामीलाई 15 दिनको करिब 3 अर्ब 93 करोड हाराहारीमा करिब 4 अर्ब रुपियाँ नै घाटा पर्ने देखिन्छ। अहिले हामीसँग भएको मूल्य स्थिरीकरण कोषमा करिब 19 अर्ब रुपियाँ जति बाँकी छ। त्यो भएको कारणले यस्तै हुँदै गयो भने हामीले 4-5 पटकसम्मलाई चाहिँ यसले धान्ने चाहिँ देखिन्छ। तथापि अन्य समयमा पनि हामीले यस्तै किसिमको स्थिति परिस्थिति सिर्जना भयो भने सपोर्टिभको रूपमा चाहिँ त्यही चाहिँ रकम बचाएर राख्नुपर्ने अवस्था आउँछ। र अब फेरि यो जुन मध्यपूर्वको युद्ध चाहिँ अलिकति घट्दै गयो भने है चाहिँ मूल्यमा चाहिँ घट्यो भने त्यति बेला चाहिँ हामीले थोरै रिकभरी प्लान पनि बनाएर जानुपर्ने जस्तो देखिन्छ।
जस्तो अब भनौँ न, अब भारतमा चाहिँ पेट्रोलियम पदार्थको नियमित रूपमा त्यहाँ आपूर्ति भयो भने हामीले त्यहाँबाट प्राप्त गर्ने गरेको हो। अहिले अवस्था चाहिँ कस्तो छ, त्यसको हामीले पाउने क्रम चाहिँ कस्तो छ? किनभने बजारमा ग्यासको अभाव देखियो मात्रै होइन, त्यसले एउटा खैला बैलाकै स्थिति सिर्जना गर्यो। यहाँहरूले आफै पनि अब आधा सिलिन्डर ग्यास बेच्ने भनेर चाहिँ प्रावधान ल्याउनु पर्यो। खासमा हामीले प्राप्त गर्ने अवस्था चाहिँ कस्तो छ, कसरी प्राप्त गरिरहेका छौँ?
अहिले हामीले प्रति महिना चाहिँ करिब करिब 50,000 मेट्रिक टनको हाराहारीमा चाहिँ एलपिजीएस आयात गर्ने गरिएको हो र सोही बमोजिम चाहिँ प्रतिदिन हामीले करिब करिब 92 बुलेट ल्याउनु पर्ने हुन्छ. त्यो भनेको करिब करिब एक बुलेटमा 1260 सिलिन्डर बन्छ र प्रतिदिन हामीलाई 115,000 सिलिन्डर आवश्यक पर्छ. सोही बमोजिम हामीले आयात गरिरहेकोमा अहिलेको परिस्थिति पछिल्लो समयमा जस्तो आम निर्वाचनको समयमा हामीले अलि बढी नै आयात गरेका थियौँ, करिब 150,000 सिलिन्डर प्रतिदिनको हिसाबले, किनभने त्यो समयमा अलिकति खपत पनि बढ्ने जस्तो देखेकोले पहिले नै हामीले त्यो प्लानिङ गरेका थियौँ. अब यो मध्यपूर्वको जुन युद्ध सुरु भइसकेपछि यहाँले भने जस्तो भारतमा पनि आफ्नै आन्तरिक व्यवस्थापनमा थोरै समस्या हुने र हामीलाई एलोकेटेड ठाउँहरूमा चाहिँ लोड चाहिँ दिन नसक्ने अवस्था, उहाँहरूकै आफ्नै आन्तरिक चापका कारणले, जस्तो जब बुलेट जान्छ त्यति बेला कुनै दिन चाहिँ 4-5 वटा बुलेटहरू भर्न नभएको अवस्थाले गर्दा केही कम चाहिँ आएको पक्कै पनि हो. जस्तो अहिले हामीले चाहिने 92-95 बुलेट हुनुपर्नेमा अहिले 90 बुलेट, अर्थात् त्यो भनेको 113,000 सिलिन्डर हामीलाई आवश्यक पर्ने 115,000 एभरेजको कुरा गर्दैछु मैले. यो यो औसतमा चाहिँ 115,000 सिलिन्डर आवश्यक पर्नेमा 113,000 सिलिन्डर चाहिँ हामीले औसतमा ल्याउने गरेका छौँ.
अब यो दुईटा अहिले एकातिर मूल्य वृद्धि भयो, अर्कोतिर समयमा चाहिँ पेट्रोलियम सामग्रीहरू पाइरहि राखिएको छैन, पाउने नपाउने हो कि भन्ने आशंका पनि सँगै छ. अब यो झन हाहाकारकै अवस्था हुन्छ कि भन्ने पनि छ. र अर्कोतिर चाहिँ यहाँहरूले जसरी मूल्य वृद्धि गर्नुभयो आयल निगमले, भारतमा त मूल्य वृद्धि भएको छैन, नेपालले चाहिँ अलि भविष्यको जोहो गर्यो कि भनेर पनि आशंकाहरू गरिएको छ. भारतले आफ्नो दबाव अहिले थेगिरहेको, हामीले दबाव थेग्न नसकेको हो कि के रहेछ यो?
भारतले पनि केही चाहिँ मूल्य वृद्धि गरिसकेको अवस्था हो. यहाँले हेर्नु भने ग्यासको हेर्नु भने 130 रुपियाँ चाहिँ व्यावसायिक प्रयोजनको लागि प्रति सिलिन्डर 130 रुपियाँ आइसी बढाइसकेको छ. घरआइसी प्रयोजनको लागि 60 रुपियाँ आइसी प्रति सिलिन्डर वृद्धि गरेको अवस्था नै हो. र पेट्रोलियम पदार्थमा भने उहाँहरूले अलिकति रेसिस्टिभ भएर थोरै कम मात्रै बढाउनु भएको अवस्था छ, करिब 10-12 रुपियाँ मात्रै बढाउनु भएको अवस्था हो. उहाँहरूको चाहिँ अलिकति के भने क्रुडको स्टक नै लामो समयसम्म पुग्ने, जस्तो हामीसँग समन्वय गर्दाखेरिमा करिब 3 महिनालाई पुग्ने क्रुड उहाँहरूसँग छ. सायद त्यो भएको कारणले पनि पेट्रोलियम पदार्थमा अलिकति सहजता मूल्य गर्दाखेरिमा अलिकति सहज किसिमले उपभोक्तालाई राहत दिने किसिमले गरेको चाहिँ देखिन्छ. तर एलपिजी ग्यासमा उहाँहरूले पनि आयात गर्नुपर्ने, करिब 70% चाहिँ अन्य मुलुकबाट ल्याउनु पर्ने भएको कारणले उहाँहरूले एलपिजी ग्यासमा चाहिँ मूल्य समायोजन चाहिँ गर्नुभएको नै देखिन्छ.
अब जस्तो भनौँ न, डिजेल पेट्रोलको सन्दर्भमा चाहिँ अब लाइन त छ, यद्यपि पाइराखिएको छ, ग्यासमा त्योभन्दा अझै ठुलो समस्या देखिएको छ, यसको कारण चाहिँ के हो खास गरी निगमसँग भण्डारण?
अहिले पेट्रोलियम पदार्थमा चाहिँ खासै त्यस्तो लाइन लागेको हामीलाई चाहिँ अहिले छैन. त्यो निर्वाचनको समयमा एक दिन अलिकति प्रेसर बढी नै थियो र लाइन देखिन्थ्यो. अहिले पेट्रोलियम पदार्थ डिजल विशेष रूपमा डिजल र पेट्रोलको लाइन चाहिँ भयो हामीलाई रिपोर्टिङ जानकारीमा प्राप्त भएको छैन. हामीले रेगुलर नै प्राप्त गरिरहेका छौँ पेट्रोल डिजेलमा चाहिँ हामीले आवश्यक मात्रामा करिब चाहिँ हाम्रो 2000 किलो लिटर अर्थात् 20 लाख लिटर प्रतिदिन आवश्यक पर्छ पेट्रोल र 45,000 किलो लिटर चाहिँ डिजल आवश्यक पर्छ. त्यो हामीलाई आवश्यक मात्रामा ल्याएका छौँ. ग्यासमा चाहिँ अलिकति हाम्रा उपभोक्ता ज्यूहरू पनि थोरै त्रसित हुनुभएको, चिन्तित हुनुभएको, जस्तो मध्यपूर्वमा भएको यो युद्ध चाहिँ अलि लामै जाने पो हो कि जुन मिडियाबाट हेरिराख्नु भएको छ, त्यसले अलिकति त्रसित मनस्थितिले अलिकति भण्डारण गर्न उद्यत हुनुभएको हो कि जस्तो देखिन्छ. जस्तो इभन होटल रेस्टुरेन्ट पार्टी प्यालेसहरूमा चाहिँ अलिकति बढी चाहिँ भण्डारण गर्नुभएको कारणले अलिकति चाप भएको हामीले महसुस चाहिँ गरेका छौँ र हामीले अनुरोध पनि गरिराखेका छौँ. हामीले नियमित रूपमा आयातलाई नियमित हुन्छ, तसर्थ धेरै चाहिँ अनावश्यक रूपमा चाहिँ सञ्चित गरेर राख्नुपर्ने आवश्यकता छैन भनेर हामीले मेसेज चाहिँ सूचना दिइराखेका छौँ. र फेरि पनि यो यहाँको रेडियो मार्फत म यो आदरणीय उपभोक्ताज्यूलाई अनुरोध गर्न चाहन्छु।
जस्तो अब पेट्रोलियम खास गरी चाहिँ डिजेल मटेरियलको सन्दर्भमा चाहिँ हाम्रो भण्डारणको क्षमताको अवस्था कस्तो हो र एलपीजी ग्यासको त यहाँहरूले भनि नै सक्नुभयो हामीसँग त्यस्तो खालको भण्डारणको विशेष व्यवस्था छैन, यो चाहिँ विक्रेताहरूले नै भनौँ न अथवा ग्यास उद्योगहरूले यसको व्यवस्थापन गरिरहेका छन् भनेर यसमा पनि अलिकति स्पष्ट पार्नुपर्ने अवस्था जस्तो देखिन्छ।
भण्डारण क्षमताको विषयमा हामीसँग कुल भण्डारण क्षमता 1,02,000 किलो लिटर चाहिँ भण्डारण क्षमता छ, त्यसले हामीलाई करिब पेट्रोललाई करिब 10-12 दिनलाई पुग्ने देखिन्छ र डिजललाई 13-14 दिनलाई पुग्ने चाहिँ भण्डारण क्षमता हामीसँग छ र एलपिजी ग्यासको विषयमा चाहिँ हामीसँग भण्डारण क्लियर नभएको र यो हाम्रो एलपिजी बोटलिङ गर्ने उद्योगहरूमा चाहिँ करिब 1 हप्तालाई मात्रै पुग्ने गरी उहाँले स्टोर गर्नुहुन्छ। यही भएको कारणले चाहिँ हामीले अहिले मोतिहारी अमृत र मोतिहारीदेखि सर्लाहीसम्मको एलपिजी पाइपलाइन र सर्लाहीमा चाहिँ कमसेकम 1 महिनासम्म चाहिँ भण्डारण गर्न मिल्ने भण्डारण गृह निर्माणका लागि कार्यक्रम अगाडि बढाइसकेको अवस्था छ।
हामी अन्तर्सम्वादमा छौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबावलाई कारण देखाएर आयल निगमले पेट्रोल डिजेल तथा मटेरियलको खुल्ला बिक्री मूल्य वृद्धि भएको जनाएको छ। गैरातीदेखि लागू हुने गरी यो पछिल्लो बिक्री मूल्य समायोजन गरिएको छ। समायोजनपछि पेट्रोलमा प्रति लिटर 15, डिजेलमा प्रति लिटर 10 रूपियाँका दरले वृद्धि गरिएको छ। यद्यपि अझै प्रति लिटर 31, डिजेलमा प्रति लिटर 54 र पेट्रोलमा प्रति लिटर 31 रूपियाँ वृद्धि गर्नुपर्नेमा निगमको मूल्य स्थिरीकरण कोषबाट बाँकी रकम बेहोर्ने गरी मूल्य वृद्धि गरिएको आय निगमले जनाएको छ। खाना पकाउने एलपी ग्यासमा 216 रूपियाँ वृद्धि भएर आए पनि तत्कालका लागि मूल्य यथावत राखिएको छ र हवाई इन्धनमा पनि मूल्य यथावत राखिएको आय निगमले जनाएको छ। यिनै विषयमा आय निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टसँग हामी कुराकानी गरिरहेका छौं। डाक्टर साहब, अब जस्तो दुईवटा सन्दर्भ, एक मैले अघि पनि भने त्यसलाई अझै पनि अझै मैले स्पष्ट पार्न चाहे, एकातिर चाहिँ अहिले अब बिस्तारै मध्यपूर्वमा देखिएको समस्याले पश्चिम एसियामा पार्ने असरका बारेमा विभिन्न खालका विश्लेषणहरू भइरहेको छ। अब पेट्रोलियम पदार्थहरूको आयातमै समस्या हुन्छ कि भन्ने अवस्था पनि देखिएको छ। अर्कोतिर मूल्य वृद्धिको यो चाप छ, अब यो यसको विकल्पहरूका बारेमा पनि छलफल गर्न थालिएको छ। यहाँले अघि भनिसक्नुभयो कि अब 10-12 दिन अथवा 14 दिन भनौँ, 2 साताका लागि चाहिँ हामीसँग भण्डारण गर्ने क्षमता छ पेट्रोलियम पदार्थको हकमा। उद्योगहरूसँग एलपीजी ग्यासका सन्दर्भमा चाहिँ 1 साताका लागि मात्रै उनीहरूले त्यो चाहिँ व्यवस्थापन गर्न सक्छन् भन्ने एकातिरको कुरा रह्यो। अर्कोतिर अब जुन मूल्य स्तरीकरण कोष छ, यो कोषले पनि करिब करिब 2-2.5 महिना धान्न सक्ने सन्दर्भ यहाँले अघि बताउनुभयो। अब यो चौतर्फी दबावका बीचमा विकल्पहरूका बारेमा अलिकति चर्चा गर्नुपर्ने देखियो। अब यो कसरी हामी भोलिसम्म आइपर्न सक्ने समस्याहरूलाई झेल्दै जान सक्छौँ होला?
अब यसलाई चाहिँ हामीले थोरै मितव्ययी हुन जरुरी छ। यो अवस्थामा हामीले अनावश्यक रूपमा चाहिँ पेट्रोलियम पदार्थको खपत नगर्ने र मितव्ययी बन्नुपर्ने अवस्था चाहिँ छ। जस्तो हामीले चाहिँ सवारी साधन पनि धेरै प्रयोग नगर्ने, यो सार्वजनिक सवारी साधनहरूको प्रयोग गर्ने र आवश्यक मात्रामा मात्रै हामीले चाहिँ एलपिजी ग्यासको खपत गर्ने, यही किसिमले व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने चाहिँ पक्ष पनि हुन्छ र तथापि हामीले अहिले इन्डियन आइलसँग समन्वय गर्दाखेरिमा अहिले नै हामी आत्तिहाल्नुपर्ने अवस्था चाहिँ पक्कै पनि छैन, किनभने उहाँहरूको क्रुड नै 3 महिनाको स्टक रहन्छ र उहाँहरूले अन्य मुलुकहरूबाट पनि नयाँ स्रोतहरूको पहिचान गरेर आयात पनि गरिराख्नु भएको जानकारी हामीले प्राप्त गरेका छौँ। यसर्थमा पनि हामी त्यति धेरै प्यानिक हुनुपर्ने अवस्था छैन, किनभने इन्डियाको खपत र नेपालको हेऱ्यो भने करिब करिब 1% हाराहारीमा पनि भन्दा पनि कम छ। त्यो भएकोले उहाँहरूले हामीलाई एस्योर चाहिँ गराइराख्नु भएको छ कि नियमित चाहिँ आपूर्ति भइराख्छ, तथापि केही कुनै दिनमा थोरै कम बेसी हुन सक्ने सम्भावनाहरू पक्कै पनि छ। त्यसलाई चाहिँ हामीले व्यवस्थित गर्नका लागि पक्कै पनि हाम्रो सम्भव भएसम्मको खपत कम गर्ने, अब व्यावसायिक प्रयोजनमा भन्दा पनि घरायसी प्रयोजनलाई चाहिँ प्रायोरिटी हामीले दिने भनेका छौँ उद्योगिक हाम्रा बोपलर्सहरूलाई पनि, र पहिलो प्राथमिकता घरायसी प्रयोगमा प्रयोग हुने चाहिँ सप्लाई गर्ने, त्यसपछि मात्रै व्यावसायिक प्रयोजनमा चाहिँ प्रयोग गर्ने, र उद्योग धन्दाहरूमा पनि एलपिजी ग्यासको प्रयोग भइरहेको अवस्था छ, र एलपिजी ग्यासको खपत चाहिँ उद्योग धन्दाहरूमा चाहिँ घटाउने एउटा विषय भयो भने, अब लङ टर्म प्लानमा चाहिँ अहिले मैले यहाँलाई भने यो पेट्रोल यो एलपिजी ग्यासको चाहिँ आपूर्तिमा समस्या देखिएको कारणले, जस्तो बुलेटबाट चाहिँ ठुलो मार्केट भएको कारणले चाहिँ बुलेटबाट इन्डियाबाट नेपालमा ल्याउनलाई विभिन्न किसिमका हेसल्सहरू, समयमा बुलेटहरू उपलब्ध नहुने, नेपालको आफ्नै बुलेट नभएको र भारतका ढुवानीकर्ता मार्फत ढुवानी गर्नुपर्ने भएको समस्या छ, र हामीले प्राथमिकताका साथ यो मोतिहारी सरलाई एलपिजी पाइपलाइन र सरलाइनमा भण्डारण गृह निर्माण गर्न असाध्य आवश्यक छ। तेस्रो विषय चाहिँ हामीले अब बिस्तारै ऊर्जा रूपान्तरणतिर पनि जानुपर्ने चाहिँ यसले देखाउँछ। समय समयमा चाहिँ यो जुन पेट्रोलियम पदार्थमा हुने आपत्तिमा समस्या, जस्तो 2079 सालको म यहाँलाई एउटा रिमाइन्ड गराउन चाहन्छु, त्यति बेला पनि करिब करिब हामीसँग 37 अर्ब चाहिँ घाटा परेको अवस्था थियो। त्यसलाई चाहिँ ग्रेजुअली बिस्तारै हामीले मेकअप गर्दै मूल्य स्थिरीकरण कोषबाट चाहिँ समाधान गर्दै चाहिँ अहिले चाहिँ जिरोमा ल्याइसकेका छौँ। यो सबै त्यति बेलाको ऋण हामीले तिरिसकेको अवस्था छ र अहिले करिब 20 अर्ब जति मूल्य स्थिरीकरण कोषमा जम्मा गरिसकेका छौँ। त्यसले गर्दाखेरि पनि हामीलाई अलिकति राहत चाहिँ मिल्यो, तर अब चाहिँ हामीले चाहिँ अलिकति लङ टर्म सोच्दाखेरिमा अब रिन्युएबल इनर्जीमा चाहिँ हामी जान जरुरी छ। जस्तो इथानलको भर्खरै मात्र अस्ति मात्रै राजपत्रमा प्रकाशित भयो कि पेट्रोलियम पदार्थमा पेट्रोलमा इथानल मिश्रण गरेर प्रयोग गर्ने, जस्तो इथानल चाहिँ हाम्रो इन्डिजिनस प्रडक्ट नै हुन जान्छ, हामीले लोकल्ली हाम्रै देशमा उत्पादन गर्न सक्छौँ। अहिले हामीले 20% पेट्रोलमा इथानल मिश्रण गर्न सक्छौँ, त्यसले गर्दा पनि कमसेकम दैनिक हामीले 4 लाख पेट्रोल बचत गर्न सक्छौँ। अब यस्ता किसिमका चाहिँ अलि नयाँ नयाँ काममा हामी अगाडि बढ्नुपर्छ। हामीले हाइड्रोजन फ्युलमा पनि हाइड्रोजनबाट चल्ने गाडी चाहिँ टेस्ट गरेर परीक्षण गरेर चाहिँ सञ्चालन भएको अवस्था छ, त्यसलाई चाहिँ अब कमर्सियलाइज गर्ने व्यावसायीकरण गर्न अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
अब जस्तो अहिले जुन आधा सिलिन्डर ग्यासको चाहिँ व्यवस्थापन गरिएको छ नि, यो चाहिँ यसको के हुन्छ, यसको पहुँच चाहिँ चाहिएको ठाउँमा पुग्छ?
यो त अहिले हामीलाई करिब करिब अहिले मैले यहाँलाई भने हामीलाई 1,15,000 सिलिन्डर प्रतिदिन चाहिन्थ्यो, अब मार्केटमा चाहिँ के हुन्छ भन्दा अब 2,30,000 सिलिन्डर जान्छ। त्यो भएको कारणले आजकै दिनदेखि चाहिँ उपभोक्ताहरूले धेरै सहज रूपमा चाहिँ सिलिन्डरहरू प्राप्त गर्नुहुन्छ, तर 7.1 अर्थात् आधा सिलिन्डर चाहिँ प्राप्त गर्नुहुन्छ, र यसलाई यो मार्केटलाई चाहिँ नर्मलाइज नगरेसम्म चाहिँ हामी यो आधा सिलिन्डर नै बोटलिङ गरेर बिक्री वितरण गराउँछौँ, र अलिकति हल्का हुन थालिसकेपछि फेरि पनि हामी तुरुन्तै हामी फुल सिलिन्डर अर्थात् 14.2 केजीको सिलिन्डर नै बजारमा पठाउने किसिमले हामीले योजना बनाएका छौँ।
अब हुन त यहाँले भनिसक्नु भयो भारतको चाहिँ खपतको हिसाबले हाम्रो 1% मात्रै खपत हो करिब करिब भनेर, यद्यपि भारतले अहिले के गर्न थाल्यो भने अब चाहिँ ग्यास ठ्याक्कै तपाईँले समयमा नपाउन पनि सक्नुहुन्छ, मट्टीतेल चाहिँ हामी दिन्छौ, मट्टीतेलको प्रयोग पनि एउटा विकल्पका रूपमा प्रयोग गर्नुहोस् भनेर भन्यो, हाम्रो त्यो अवस्था आउँछ कि त्यतातिर हामीले सोच्नुपर्छ कि, अथवा यहाँले अहिले जुन व्यवस्थापन आयल निगमले गरेको सन्दर्भ उल्लेख गर्नुभयो आधा सिलिण्डर यसैले हामीलाई पुग्छ अथवा हामी विकल्प
यो आफ्नो देशको आफ्नो ऊर्जाको रिसोर्स हुन्छ नि त्यो स्रोतको आधारमा भर पर्छ। जस्तो अहिले हामीले अब यहाँले भने जस्तो केरोसिन मट्टीतेलमा जानु भन्दा मलाई लाग्छ हामीसँग भएको जुन हाइड्रो पावर छ हाइड्रो पावरतिर नै हामी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। हाम्रो कुकिङ पर्पजको लागि राइस कुकर प्रयोग गर्ने इन्डक्सन चुलो प्रयोग गऱ्यौँ भने मलाई लाग्छ यो इन्डिजिनस हाम्रो आन्तरिक उत्पादन नै हो। त्यो भएको कारणले चाहिँ विद्युतीय खपतलाई बढाउने अहिले उपयुक्त समय हो। यसलाई पनि अहिले मध्यनजर गर्दै मलाई लाग्छ अब एउटा कुनै किसिमको योजना लिएर आएर उपभोक्ताहरूलाई चाहिँ इन्डक्सन चुलोतिर राइस कुकरतिर विद्युतीय प्रयोगमा चाहिँ बढावा दिने किसिमको केही न केही नीति ल्याएर यसलाई चाहिँ अगाडि बढाउनु पर्ने उपयुक्त समय हो जस्तो मलाई लाग्छ।
अब अन्तिम जिज्ञासा भनौँ न, अब हाम्रो यो समाजमा धमिलो पानीमा माछा मार्ने क्रम त छ नै, यो हिजोदेखि थियो आज पनि छ भोलि पनि सायद रहला, तर यसलाई नियन्त्रण गर्ने नियमन गर्ने कामलाई प्रभावकारी बनाउन सकियो भने परिणाम ल्याउला, यस्तो बेलामा पनि कालोबजारी हुने क्रम जुन विगतमा थियो यसपालि पनि त्यो क्रम छ, यति पैसा दियो भने चाहिँ मसँग ग्यासम्म दिन्छु नत्र दिदिनँ भन्ने खालको अवस्थाबाट उपभोक्ताहरू अहिले चाहिँ प्रभावित छन्, कसरी यसलाई सङ्लाउने होला?
म चाहिँ हाम्रा उपभोक्ताज्यूलाई हार्दिक अनुरोध के गर्न चाहन्छु भने यदि त्यस्तै किसिमको क्रियाकलाप चाहिँ देख्नुभयो कुनै स्टोरमा कुनै विक्रेताकोमा कुनै पसलमा देख्नुभयो भने हामीलाई इमिडिएट जानकारी गराउन सक्नुहुन्छ। हामीले हटलाइन नम्बर पनि हाम्रो वेबसाइटमा प्रकाशित गरिसकेका छौँ र पक्कै पनि यहाँले भने विषय चाहिँ यता गएर हामीले इन्जुरीका रूपमा पनि गुनासोको रूपमा पनि प्राप्त गरिरहेका छौँ र हामीले त्यसको अलावा त्यसलाई काउन्टर गर्नका लागि हामीले स्थानीय प्रशासन वाणिज्य विभाग नेपाल आयल निगम चाहिँ मिलेर एउटा चाहिँ हाम्रो अनुगमनलाई तीव्रता दिएका छौँ। केही ठाउँहरूमा अलिकति स्टक भएको ग्यास स्टक भएको पनि पाइएको छ र यसले गर्दा अलिकति अहिले चाहिँ यहाँले भने जस्तो त्यस्तो कालोबजारीको त्यति ठुलो चाहिँ समस्या भएको जस्तो मलाई लाग्दैन। यदि कतै त्यस किसिमको भयो भने जानकारी हामीले प्राप्त भयो भने इमिडिएटली हामी चाहिँ कारवाहीको दायरामा ल्याउँछौँ, कडाभन्दा कडा कारवाही चाहिँ गर्छौँ र विक्रेता नै खारेज गर्नेसम्मको कारवाही गर्ने हामीलाई अधिकार छ, त्यो चाहिँ हामीले प्रयोग गर्छौँ।
कार्यकारी निर्देशक ज्यू, यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्ट। अन्तरसंवादमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको, बजारमा ग्यासको अभाव भएको लगायतका विषयमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।